അൽഹംദുലില്ലാഹ് അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയൻ വആദമ ബൈനൽ മായ വത്തീൻ വഅലാ ആലിഹി വഅസ്ഹാബിഹി അജ്മാഈൻ അമ്മാ ബഅദ് ഫഔസു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം ഇന്നല്ലാഹു വമലായികതഹു യുസല്ലൂന അലാ നബി يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کی ہماری اس نشست کا عنوان ہے قبر کا امتحان. اس دنیا میں انسان بہت سے امتحان دیتا ہے. تعلیم کی طرف چلے جائیے تو نرسری سے لے کر میٹرک تک اور وہاں سے لے کر کالج اور پھر یونیورسٹی, یہ سارے امتحانات ہیں. ہر کلاس میں امتحان ہے اور ہر امتحان کی تیاری ہے. جیسا امتحان ہے ویسی تیاری ہے. چھوٹی کلاس کا امتحان اسی حساب سے ہے. جیسے جیسے کلاسیں بڑھتی جائیں گی امتحان اتنا ہی سخت ہوتا جائے گا. اور جب انسان اپنی تعلیمی کیریئر مکمل کر لیتا ہے اس کے بعد بھی امتحان ہے. پوری زندگی امتحان ہے, قدم قدم پر امتحان ہے, یہاں تک کہ مرنے کے بعد قبر میں بھی امتحان ہے. اور آپ دیکھتے ہیں کہ کامیاب وہی ہوتا ہے جو پہلے سے تیاری کرے. دنیاوی طور پر آپ دیکھ لیں, بہت سے بچے کوئی توجہ نہیں دیتے, پورا سال کھیل کود میں, تماشے میں, لہو و لعب میں گزار دیا, اور جب امتحان سر پر پڑا تو اب تیاری کے لیے لگ گئی, یہ کتاب اٹھائی, فلاں کتاب اٹھائی, دیکھیں یہ کریں وہ کریں. لیکن نتیجہ کیا ہوا؟ جب ایگزامنیشن ہال میں بیٹھے تو صفر. اور جنہوں نے پورے سال پڑھا, پورے سال تیاری کی, انہیں کوئی فکر نہیں, کوئی پریشانی نہیں, اطمینان کے ساتھ, سکون کے ساتھ جا کر بیٹھے اور جو کچھ ذہن میں تھا وہ سوالات کر کر آ گئے. جب پرچہ ان کے سامنے آیا تو ان کو ایسا محسوس ہوا کہ یہ تو کوئی چیز ہی نہیں ہے, یہ سب ہم جانتے ہیں. لیکن یہ اس وقت ہوا کہ جب پورے سال تیاری کی, پورے سال محنت کی. اگر پورا سال غفلت میں گزار دیتے تو پھر امتحان میں وہی پریشانی ہوتی. تو آج ہم جس امتحان کی بات کر رہے ہیں وہ ہے قبر کا امتحان, اور ہر انسان سے وہ امتحان لیا جائے گا. جس طرح امتحانات میں سوالات ہوتے ہیں, پیپر آتا ہے, آپ سوال پڑھتے ہیں, اس کا جواب لکھتے ہیں, اور جواب درست ہوتا ہے تو کامیاب, اور اگر درست نہیں ہے تو ناکام, فیل ہو گئے. اسی طرح قبر میں بھی سوالات ہوں گے. جس نے ان سوالات کے صحیح صحیح ٹھیک ٹھیک جواب دے دیے وہ کامیاب ہو جائے گا, اور جس نے نہیں دیے ناکام ہو جائے گا. اور یہ ایسا امتحان ہے جس کا ذکر نبی پاک علیہ الصلوۃ والسلام نے خود فرمایا. سیرت میں احادیث موجود ہیں. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ہر انسان سے تین سوال ہوں گے. تین, پہلا سوال من ربوں کا, دوسرا سوال ما دینوں کا, تیسرا سوال ما کنت تقول فی حق حاضر رجل. من ربوں کا, تمہارا رب کون ہے؟ ماں دینوں کا, تمہارا دین کیا ہے؟ اور پھر نبی پاک علیہ الصلوۃ والسلام کا چہرہ انور دکھایا جائے گا اور وہ فرشتہ اشارہ کر کے پوچھے گا ما کنت تقول فی حق حاضر رجل, بتاؤ اس مرد کے بارے میں تم کیا کہتے تھے؟ اب سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا, اچھا سوال بھی بتا دیا اور جواب بھی بتا دیا. حالانکہ امتحان میں صرف سوال بتایا جاتا ہے, جواب نہیں بتایا جاتا. और अगर कभी जवाब पहले से पता चल जाए, पेपर आउट हो जाए, मसलन अभी आप बैठे एग्जामिनेशन हॉल में, अभी पेपर आया नहीं, पहले से लड़कों को पता चल गया, पेपर आउट हो गया, किसी को पता चल गया, उसने बता दिया दूसरे को, तीसरे को, चौथे को, सबको पता चल गया, ये सवाल आने, और जब गवर्नमेंट को पता चलता है, एग्जामिनर को पता चलता है, कैंसिल हो जाता, ये तो पेपर आउट हो गया, अब हम क्या इनसे इम्तिहान लें, इनको तो पहले ही पता है, इनको पहले से किसी ने बता दिया फौरन चेंज कर दो, अब वो सवाल नहीं होंगे जो हमने पहले रखे थे, इसलिए कि ये जितने स्टूडेंट यहां बैठे हैं इनको जवाब पता चल गए पहले से, ये तो सारे पास हो जाएंगे। जवाब अगर पता हो तो पास होंगे या नहीं होंगे, पास होना तो यकीन ही है ना, ये सवाल है, ये जवाब है। जिस तरह के लोग फर्रे बनाकर काम चला लेते, देखा फौरन निकाला साइड से कर लिया, और आजकल तो अल्लाह ही हाफिज, खैर बार जो इम्तिहान का हाल है, अल्लाह हमारी हालत पर रहम कर। तो अब क्या होता है कि वो सवाल नहीं पूछा जाता जिसका जवाब पता चल जाए, पेपर आउट हो जाता फौरन, इनको पहले से पता चल गया, अब क्या करें, अब नए सवाल बनाओ, ताकि इम्तिहान तो तभी होगा ना जब सवाल पूछा जाए और स्टूडेंट बिल्कुल सही जवाब दे, वही तो इम्तिहान है। अगर पहले से बता दिया देखो ये सवाल है ये जवाब है, फिर कहेगा इम्तिहान, फिर उसका नाम इम्तिहान क्यों रखा, फिर इम्तिहान है कैसा जब उसको जवाब पता है। दुनियावी तौर पर अगर जवाब पहले से पता चल जाए पेपर कैंसिल कर दिया जाता है। मेरे रसूल की शान देखो, सवाल भी बता दिया जवाब भी बता दिया, पहले से पेपर आउट कर दिया। सुनो मेरे उम्मतियों, तीन सवाल होंगे, ये सवाल है और ये जवाब, क्या पूछा जाएगा। फरमाया जब दफन करने वाले दफन करके चले गए, अब नकीरैन कब्र में दाखिल होंगे, मन रब्बो का, तुम्हारा रब कौन है, तो वो कहेगा रब्बी अल्लाह, मेरा रब अल्लाह है, पहला सवाल हो गया। मां दीनों का, तुम्हारा दीन क्या है, दीन अल इस्लाम, मेरा दीन इस्लाम, दूसरा सवाल हो गया। अब नबी पाक अलैहिस्सलातु वस्सलाम का चेहरे अनवर दिखाया जा रहा और इशारा किया जा रहा है, मा कुंत तकूलु फी हक हाजर रजुल, बताओ इस मर्द के बारे में क्या कहते थे, ये नहीं कि अभी क्या कहते हो, क्या कहते थे, माजी का सीगा, दुनिया में क्या कहते थे, अपनी तरह समझते थे या बेमिसाल समझते थे, अपनी तरह तो नहीं समझते थे। अगर ये कहा जाता कि अब क्या कहते हो तो देखकर तो सभी मान लेते, जब सरकार का हुस्न जमाल, जाहो जलाल फजलो कमाल देखेंगे तो सारे ही मान लेंगे, नहीं पहले क्या कहते थे, जहां से आए हो दुनिया में वहां क्या कहते थे। अगर मोमिन है, मुसलमान है, सच्चा पक्का आशिक रसूल है, बल्कि मैं कह दूं कि सुन्नी है, तो बात ही खत्म हो जाएगी, सुन्नी होगा तो आशिक रसूल होगा, तो क्या कहेगा, हाजा नबीयुना मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अरे ये तो मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम है, इनके मुतालिक पूछते हो, ये तो वो हैं जिन पर दुनिया में दुरूद पढ़ा करता, ये तो वो हैं जिन पर दुनिया में सलाम पढ़ा करता था, अरे इन्हीं के लिए तो यहां पहुंचा हूं कि इनका दीदार होगा, इनके मुतालिक पूछ रहे हो। अच्छा ये तो वो है जो कामयाब हो गया, और जब कामयाब होगा तो क्या होगा, उसको बताया जाएगा देख पहले बाएं जानिब से खिड़की खोली जाएगी, वहां उसको जहन्नुम की आग नजर आएगी, तेरा ठिकाना ये था लेकिन सवालात हो गए, कामयाब हो गया, अब तेरा ठिकाना ये है, दाएं जानिब से जन्नत की खिड़की खोल दीजिए, ठंडी ठंडी हवा आ रही है और वो आराम से सो रहा। और अगर जवाब नहीं दिया तब फिर क्या होगा, जाहिर है फेल होगा ना, इम्तिहान में जवाब ना दे तो वो क्या होता है, फेल हो जाता। मन रब्बो का, तेरा रब कौन है, उसने कहा हा हा ला अदरी, मैं नहीं जानता। फरिश्ते ने कहा अच्छा पहला सवाल नहीं जानता, चलो दूसरा कर लो। मा दीनों का, तेरा दीन क्या है, हा हा ला अदरी, मैं नहीं जानता। चलो ये भी गया, अब आखिरी सवाल रह गया, मा कुंता तकूलु फी हक़ हाज़र रजुल, इस मर्द के बारे में क्या कहते थे, हा हा ला अदरी, मैं नहीं जानता। अरे इनको भी नहीं जानता, बाएं जानिब से जहन्नुम की खिड़की खोल दो, ये है तेरा ठिकाना, वहां से आग की लपटें आ रही हैं, उसके चेहरे को झुलसा रही हैं, कयामत तक इसी तरह जलता रहेगा। अब यहां पर एक नुक्ता काबिले गौर है, जब कामयाब हुआ तो क्या हुआ, दाएं तरफ से जन्नत की खिड़की खुली या नहीं खुली? खुली ना, ठंडी ठंडी हवा आ रही। कामयाबी, कामयाबी मिली कब? जब रसूल को पहचाना। कामयाबी मिली कब? जब रसूल को पहचाना। जन्नत की ठंडी हवा मिली कब? तब जब रसूल को पहचाना। पता चला कि रसूल को पहचानने में जन्नत है, ना पहचानने में जहन्नुम। पहचानने में जन्नत है, पहचान लिया जन्नत की हवाएं आ रही हैं, कयामत तक आराम से। सरकार ने फरमाया रौज़तुम मिन रियाज़ुल जन्ना, मोमिन के कब्र जन्नत के बागों में से एक बाग है और काफिर की जहन्नुम के गढ़ों में से गढ़ा है। जहन्नुम तो वहां है, कब्र ही जहन्नुम बना दी जाएगी। इसी तरह जन्नत वहां है लेकिन मोमिन के कब्र ही को जन्नत बना दिया जाएगा। रौज़तुम मिन रियाज़ुल जन्ना, जन्नत के बागों में से एक बाग। यहीं से पता चल गया कि उनको जानने में कामयाबी है, उनको पहचानने में कामयाबी है, उनको पहचानने का नतीजा जन्नत है और ना पहचानने का नतीजा जहन्नुम। जो कामयाब हो गया जन्नत की हवा आ रही, और जो नाकाम हो गया क्या हुआ, जहन्नुम की खिड़की खोल दी गई। कयामत तक वो आग, आग जलती है ना, उसकी लपटें आती हैं गरम गरम, वो उसके चेहरे को झुलसा रही। तीन सवाल। अच्छा, इम्तिहान में एक चीज और होती है, बहुत से सवाल होते हैं ना, कुछ सवाल होते हैं कंपलसरी, लाजमी, जरूरी। क्या मतलब? उसका जवाब देना लाजमी है, यानी पास होने का दारो मदार उसी सवाल पर है। कुछ ऐसे होते हैं ऑप्शनल होते हैं, आप छोड़ भी सकते हैं। मसलन एक पेपर है, 20 सवाल दे दिए, अब 20 के 20 तो कोई नहीं कर सकता ना, उसमें कहते हैं 20 में से 10 आपको करने हैं और उन 10 में से ये एक जो है ये लाजमी है, और वो क्या है, वो फिल इन द ब्लैंक्स, खाली जगह पूर करो, उसके 100% मार्क्स। जिसने फिल कर दी पूरी, बिल्कुल सही, एक नंबर भी नहीं कटेगा, पूरे पूरे मिलेंगे। होता है या नहीं होता? होता है ना। अरे इम्तिहान दिया है कभी? नहीं दिया, दिया ही होगा ना, अब पता नहीं पास हुए या नहीं हुए, खैर बहरहाल उसका जिक्र नहीं। इसी तरह कब्र में जो ये तीन सवाल हैं, अच्छा कुछ कुतुब में तो तीन है और बाद उलमा ने लिखा कि बुखारी में सिर्फ एक ही है, और वो क्या है, वही है जो हुजूर के मुतालिक, एक ही सवाल है। इनको मानते हो नहीं मानते, इनको पहचानते हो नहीं पहचानते हो, तो ठीक है, नहीं पहचानते जाओ जहन्नुम। एक ही सवाल, और तीन सवाल जिन कुतुब में है अहादीस में, पहला ऑप्शनल, दूसरा ऑप्शनल, तीसरा कंपलसरी। ऑप्शनल का मतलब उसके बाद एक और हो सकता है। तो पहले सवाल पूछा मन रबो का, उसने कहते हा हा लादरी, मैं नहीं जानता, अच्छा चलो दूसरा पूछ लो शायद बता दे। मां दीनों का कहते हा हा लादरी, मैं नहीं जानता, ये भी नहीं जानता, चलो तीसरा पूछ लो, लेकिन तीसरा बताना जरूरी है, तीसरे का जवाब देना जरूरी है। इसलिए खालिक कायनात ये बताना चाहता है, पहला मेरे मुतालिक है, दूसरा मेरे दीन के मुतालिक है, लेकिन तीसरा तो मेरे हबीब के मुतालिक। अरे मेरे हबीब को ही नहीं पहचाना तो तूने पहचाना किसको? जब इन्हीं को नहीं पहचाना तो किसको पहचाना? पता चला जिसने उनको पहचान लिया उसने रब को पहचान लिया, और जिसने रसूल ही को नहीं माना उन्हीं को नहीं पहचाना, फिर उसने किसको पहचाना? उन्हीं के दम से तो सब कुछ है। उनके मानने का नाम ईमान है, उनको जानने का नाम मोमिन होना है, उनको अपने दिल में बसाना, यही सच्चा और पक्का कामिल मोमिन होना। अगर ये नहीं है तो मोमिन ही नहीं। ला युमिनु अहदुकुम हत्ता कूना अहब्बा इलैहि मिन वालिदिही व वलदिही वन्नास अजमईन। सरकार ने फरमा दिया तुम में से कोई एक मोमिन नहीं हो सकता जब तक मुझसे इतनी मोहब्बत ना रखे कि अपने वालदैन से ज्यादा, अपनी औलाद से ज्यादा, अपनी जात से ज्यादा मैं उसे महबूब हो जाऊं। जब मुझसे इतनी मोहब्बत रखेगा तब मोमिन होगा। अगर हम अपने ईमानों को चेक करना चाहें, हम अपने दिल में झांक कर देख लें कि रसूल की मोहब्बत ज्यादा है या औलाद की मोहब्बत, رسول کی محبت زیادہ ہے یا والدین کی محبت؟ رسول کی محبت زیادہ ہے یا عزیز و قارب کی محبت؟ اگر دنیاوی محبت زیادہ ہے تو مومن نہیں ہو، اور رسول کی محبت ساری محبتوں پر غالب ہے تو تم صحیح معنوں میں مومن. ایک کسوٹی بتا دی نبی پاک علیہ الصلوۃ والسلام. تو تین سوال، دو کمپلسری، دو آپشنل، دو سوال آپشنل اور تیسرا کمپلسری لازمی. اسی پر فیصلہ ہے پاس یا فیل ہونے کا، اسی پر فیصلہ ہے پاس یا فیل ہونے کا. اور تیسرا سوال ہی بڑا اہم ہے، اور اسی پر لوگ اعتراض کرتے ہیں، اور یہی سوال ہم اہل سنت کے عقائد کے مطابق کیسے. اب دیکھیے، قبر میں حضور علیہ الصلوۃ والسلام کا چہرہ انور دکھایا گیا، ہم کہتے ہیں سرکار تشریف لاتے ہیں، وہ کہتے ہیں نہیں خالی چہرہ دکھایا گیا. کسی نے کہا حجابات اٹھا دیے گئے، یعنی جہاں دفن کیا گیا ہے اس کی قبر سے لے کر اور روضہ رسول صلی اللہ علیہ وسلم تک درمیان میں جتنے بھی حجابات ہیں سب ہٹا دیے، حضور کا چہرہ دیکھ لیا. کچھ نے کہا نہیں نہیں کھڑکی کھول دی گئی، ایک کھڑکی کھولی اس میں سے نظر آ رہے ہیں سرکار. اب آؤ ذرا سا غور کرو، وجہ کیا ہے، کس طرح دکھایا گیا؟ حضور نے کیا فرمایا، جب دفن کرنے والے دفن کر کے جاتے ہیں، مثال کے طور پر ایک وقت میں 100 آدمیوں کا انتقال ہوا، یا اگر فرض کرو بم دھماکہ ہو گیا، خدا کرے کہ نہ ہو، اس میں کیا ہوتا ہے 400-400 آدمی مر گئے، 1000 آدمی مر گئے. اگر 400 آدمیوں کو ایک ساتھ دفن کیا گیا تو ایک ساتھ سوال ہوں گے یا نہیں ہوں گے؟ حضور نے فرمایا دفن کر کے جب جاتے ہیں تو فوراً فرشتے آ جاتے ہیں، نکیرے. 400 آدمیوں کو ایک ساتھ دفن کیا گیا، ایک ساتھ فرشتے داخل ہوئے، ایک ساتھ پوچھا من ربوں کا، ایک ساتھ ماں دینوں کا، اور ایک ساتھ ما کنت تقول فی حق حاضر رجل، ان کے بارے میں کیا کہتے تھے. وہ 400 آدمی اپنے قبر میں رسول کو دیکھ رہے ہیں یا نہیں دیکھ رہے ہیں؟ 400 دیکھ رہے ہیں نا. اچھا چلو یہ تو بات ہو گئی، 400 نے دیکھ لیا. وہ کہتے ہیں ہاں یہ کھڑکی کھول دی گئی وہاں سے دیکھ رہے ہیں. کہہ رہے نہیں حضور نہیں آتے قبر میں، یہ تو کھڑکی کھول دی گئی، حجابات ہٹا دیے گئے، وہیں سے دیکھ رہے ہیں. ہم نے کہا اچھا چلو یہ تو صحیح ہے، اگر تمہاری بات مان لو، چلو کھڑکی کھول دی گئی حضور کے روضہ انور سے اور اس کی قبر تک، جتنے بھی حجابات ہیں رب نے سب ہٹا دی، ہٹا دی نا، جتنے حجابات درمیان میں جتنے بھی ہیں، دیواریں ہیں، جو بھی کچھ ہے سب ہٹا دیے، آئینے کی صورت ہو گئی، وہیں سے نظر آ رہا. یہ تو آج کی صورت ہے نا. اب ذرا چلو پیچھے، زمانہ نبوت، زمانہ رسالت، ویسے تو قیامت تک حضور کا ہی زمانہ ہے، قیامت تک میرے رسول کا زمانہ، ورنہ کلمہ بدلتا نہیں بدلتا. حضرت آدم نے فرمایا نا لا الہ الا اللہ آدم صفی اللہ، تشریف لے گئے حضرت نوح علیہ السلام آئے لا الہ الا اللہ نوح نجی اللہ، وہ تشریف لے گئے ابراہیم علیہ السلام آئے فرمایا پڑھو لا الہ الا اللہ ابراہیم خلیل اللہ، وہ تشریف لے گئے حضرت اسماعیل آئے کہا میرا کلمہ پڑھو لا الہ الا اللہ اسماعیل ذبیح اللہ، پھر موسیٰ علیہ السلام تشریف لائے فرمایا پڑھو لا الہ الا اللہ موسیٰ کلیم اللہ، اور حضرت عیسیٰ علیہ السلام تشریف لائے کہا میرا کلمہ پڑھو لا الہ الا اللہ عیسیٰ روح اللہ، اور جب میرے آقا تشریف لائے کہا کہو لا الہ الا اللہ محمد الرسول صلی اللہ علیہ وسلم، اور اس کے بعد کوئی کلمہ نہیں، قیامت تک یہی کلمہ. جب قیامت تک یہی کلمہ ہے، کسی نبی کو آنا نہیں ہے، پتہ چلا قیامت تک میرے رسول کا زمانہ ہے، قیامت تک حضور کا زمانہ، یہی کلمہ پڑھا جاتا رہے گا. اب یہ چیز تو تھی حضور علیہ الصلوۃ والسلام کے وصال کے بعد، یعنی آج کا دور. جب ہم پیچھے جاتے ہیں زمانے نبوت کو دیکھتے ہیں، ظاہری حیات مبارکہ کا زمانہ، حیات تو اب بھی ہیں لیکن ظاہری طور پر جب موجود تھے، مثال کے طور پر جنت البقیع میں صحابہ کو دفن کیا گیا. کتنی احادیث، کتنے واقعات ہمیں ایسے ملتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام جنازے کے ساتھ خود تشریف لے جاتے، جنازے کی نماز پڑھائی، سرکار نے خود کندھا دیا، جنازے کے ساتھ جنت البقیع تشریف لے گئے، اپنے مقدس ہاتھوں سے اپنے صحابہ کو قبر میں اتارا. اور اکثر ایسا ہوا، ایسے جلیل القدر صحابی کہ جن کی قبر میں نبی پاک علیہ الصلوۃ والسلام پہلے سے خود لیٹ گئے اور قبر کی فراخی اور کشادگی کے لیے دعا فرما دی. صحابہ کہتے ہیں ایک قبر میں نبی پاک علیہ الصلوۃ والسلام اس صحابی کو اتارنے سے پہلے خود اترے, لیٹ گئے, دعا فرمائی. خدا کی قسم ہماری روحیں ہمارے جسموں میں مچلنے لگی, کاش یہ قبر ہماری ہوتی جس میں رحمت خداوندی پہلے سے نازل ہو گئی. جہاں سرکار کا ذکر ہو وہاں رحمتیں ہوں, تو جہاں وہ خود مجسم لیٹ جائیں وہاں کتنی رحمتیں ہوں. اس کے جنتی ہونے میں کوئی شک ہے نہیں. تو نبی پاک علیہ الصلوۃ والسلام خود تشریف لے جاتے تھے, اپنے دستے مبارک سے اتارتے تھے, مٹی ڈالتے تھے, سب طریقہ بتاتے تھے, پھر دستے مبارک اٹھا کر دعا کرتے تھے. یہاں یہ سب چیزیں ہمیں کس نے بتائیں؟ اللہ کے نبی علیہ الصلوۃ والسلام. ٹھیک ہے نا. اب اس دور کا تصور کیجیے, جب نبی پاک علیہ الصلوۃ والسلام اس دنیا میں ظاہری حیات میں تھے, صحابہ کا انتقال ہوا یا جنگ میں شہید ہوئے, حضور علیہ الصلوۃ والسلام جنت البقیع میں تدفین کے لیے تشریف لے گئے, سرکار نے اپنے دستے مبارک سے اتار دیا. ٹھیک ہے. جب وہاں سے چلے تو یقیناً فرشتے آئے ہوں گے. فرمایا نا دفن کرنے والے دفن کر کے جاتے, فرشتے فوراً داخل ہو جاتے, اور داخل ہو کے کیا کرتے؟ وہی تین سوال, من ربوں کا, ما دینوں کا, ما کنت تقول فی حق ہذا الرجل. ذرا سا تصور کرو, نبی پاک علیہ الصلوۃ والسلام صحابی کو دفن کر کے جنت البقیع میں, جنت البقیع دیکھیں نا آپ حضرات نے, نبی پاک علیہ الصلوۃ والسلام کے روضہ انور سے تھوڑے فاصلے پر, واکنگ ڈسٹینس آپ جا کر آ سکتے ہیں, اور اس وقت وہی کاشان نبوت, کیونکہ حجرہ عائشہ میں ہی سرکار کی تدفین ہوئی, وہیں آرام فرما ہے, وہی روضہ رسول صلی اللہ علیہ وسلم. اب یہ تصور کرو کہ جب نبی پاک علیہ الصلوۃ والسلام اس صحابی کو جو شہید ہوا یا اس کا وصال ہوا دفن کر کے جنت البقیع سے چلے, فرشتے فوراً پہنچ گئے, من ربوں کا, تیرا رب کون ہے, ادھر حضور اور آگے بڑھے, فرشتے نے دوسرا سوال کر دیا, ما دینوں کا, پھر حضور اور آگے بڑھے, فرشتے نے پھر تیسرا سوال کر دیا, ما کنت تقول فی حق ھذا الرجل, بتاؤ اس مرد کے بارے میں کیا کہتے تھے. اب جو صحابہ حضور کے ساتھ ہیں جو تدفین میں شریک تھے, وہ زمین کے اوپر اپنے ساتھ دیکھ رہے ہیں یا نہیں؟ جو صحابہ نبی پاک علیہ الصلوۃ والسلام کے ساتھ تھے اس صحابی کی تدفین میں دفن میں شریک تھے, وہ حضور کو زمین کے اوپر اپنے ساتھ دیکھ رہے ہیں, اور جس کو دفن کیا گیا ہے زمین کے نیچے وہ اپنے سامنے دیکھ رہا. بیک وقت دونوں جگہ موجود ہیں یا نہیں؟ اب کون سی کھڑکی کھولو گے؟ وہ کہتے ہیں کھڑکی کھول دی, اب کہاں سے کھڑکی کھولو گے؟ حضور تو اوپر ہے, صحابی نیچے ہے, نیچے والا قبر میں دیکھ رہا ہے, زمین کے اوپر والا اپنے ساتھ دیکھ رہا ہے. یہ شان ہے میرے آقا صلی اللہ علیہ وسلم, بیک وقت دونوں کو اپنا دیدار کرا رہے. تو جب وہ اس عالم میں تھے اس عالم والے کو دیدار کرا دیا, تو آج اس عالم میں ہیں ہم اس عالم والوں کو دیدار نہیں کرا سکتے؟ یقیناً کرا سکتے ہیں, یہ ان کی شان ہے. اللہ تبارک و تعالی نے یہ مقام اپنے نبی علیہ الصلوۃ والسلام کو عطا فرمایا ہے, بیک وقت جتنوں کو چاہیں زیارت کرا دیں. ارے ان کی شان تو بہت بلند ہے, جب غوث پاک بیک وقت 70 لوگوں کے ساتھ افطاری فرما سکتے ہیں, جب ولی کی یہ شان ہے تو نبی کا کیا مقام ہوگا, جب غلام کی یہ شان ہے تو امام کا کیا حال ہوگا, جب ولیوں کے سردار کی یہ شان ہے تو نبیوں کے سردار کا کیا مقام. یہ ہے تیسرا سوال, ان کے بارے میں کیا کہتے تھے, ان کے بارے میں کیا کہتے تھے. تو اہل سنت کا عقیدہ ثابت ہو گیا نا, ہمارا عقیدہ کیا ہے, نبی پاک علیہ الصلوۃ والسلام کو اللہ تبارک و تعالی نے یہ عزت, یہ عظمت, یہ رفعت, یہ بلندی, یہ مقام عطا فرمایا ہے, یہ قوت عطا فرمائی ہے, بیک وقت جتنے مقامات پر چاہیں جا سکتے ہیں, اپنے دیدار سے امتیوں کو مشرف فرما سکتے ہیں. تو تیسرے سوال سے اہل سنت کا عقیدہ ثابت ہو گیا, تیسرے سوال سے اہل سنت کا عقیدہ ثابت ہوا یا نہیں ہوا. اب یہاں پھر ایک سوال پیدا ہوا, ویسے تو تینوں سوال مکمل ہو گئے لیکن پھر ایک اور سوال ہے. اب آپ کہیں گے یہ تو چوتھا سوال ہو گیا, لیکن یہ قبر کا سوال نہیں ہے, یہ قبر سے اوپر کا سوال ہے. ये अभी अभी मेरे जहन में आया, ये वो सवाल है, ये उस हदीस से हटकर सवाल है। अब सवाल ये है, आप कहेंगे कि आपने ये तो बता दिया कि ये सवाल होगा, ये जवाब हो, और इम्तिहान की तैयारी ऐसे ही होती है कि सवाल देखा जाता है, जवाब देखा जाता है, और उसके बाद रट्टा लगाया जाता है। याद कर लो, ये सवाल है, ये जवाब है, ये सवाल है, ये जवाब है। पाकिस्तान कब बना का? 14 अगस्त 1947। अब याद किए जा रहे हैं 14 अगस्त 1947। अपनी तारीख पैदाई याद हो ना हो, पाकिस्तान की याद कर रहे, कायदे आजम कब पैदा हुए, फना कब हुए, सब याद कर रहे, रट्टा लगा रहे। अब वहां गए, सब जहन से निकल गया, जो कायदे आजम की थी वो लियाकत अली खां की लिख दी, जो इनकी थी वो उनकी लिख दी, चलो भाई उसने फेल कर दिया। रट्टे में तो यही होता है, अगर आप समझ कर पढ़ें तब कामयाब होंगे ना, वैसे तो नहीं होंगे। अब आप ये कहेंगे कि चलें, नबी पाक अलैहिस्सलाम ने सवाल बता दिया, जवाब बता दिया, हम इसकी तैयारी कैसे करें? क्या हम ये सवाल जवाब याद कर लें बैठकर, पूरी जिंदगी इसका रट्टा लगाते रहें? पहला सवाल होगा मन रब्बों का, तो हम जवाब देंगे रब्बी अल्लाह। दूसरा सवाल होगा मा दीनों का, हम जवाब देंगे दीन अल इस्लाम। तीसरा सवाल सरकार के मुतालिक, तो हम देखेंगे, हम कहेंगे हाजा नबीना सल्लल्लाहु अलैहि वसल्लम, अरे ये तो मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम हैं। बार बार रट रहे लगा रहे। क्या इस तरह जवाब दे सकोगे? अरे फरिश्तों को देखकर तो वैसे ही हालत खराब हो जाएगी, होश उड़ जाएंगे कि अब क्या करें, तैयारी कैसे करें। दुनियावी इम्तिहानात की तैयारी तो रट्टा लगाकर हो जाएगी, कब्र के इम्तिहान, कब्र के सवालात, उसकी तैयारी ऐसे नहीं है कि यहां बैठकर तैयारी करते रहो। अच्छा, सवाल होंगे अरबी में, और जो दफन हुआ है वो जानता है उर्दू, अब क्या करें? ये भी तो है ना, हुजूर ने ये थोड़ी फरमाया था कि जो उर्दू बोलेगा उससे उर्दू में सवाल होंगे, जो पठान होगा उससे पश्तो में सवाल होंगे, जो अंग्रेज होगा उससे अंग्रेजी में होंगे, ऐसा थोड़ी है। जितने भी हैं सबसे सवाल अरबी में, क्यों? इसलिए कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जबान, अरबी की शान ही यही है, उसको मकाम ही इसलिए मिला कि वो हुजूर की जबान। कब्र की जबान अरबी, फरिश्तों की जबान अरबी, जन्नत की जबान अरबी, नमाज में भी अरबी, अजान में भी अरबी। अब आप देखते हैं ना, दुनिया में इस्लाम से ही ताल्लुक रखता हो लेकिन कोई जबान बोलता हो, अजान किस में देगा? अरबी में। तकबीर तहरीम आप कहते हैं ना अल्लाहु अकबर, ठीक है ना, क्या माने? अल्लाह सबसे बड़ा है। नमाज ही इसी जुमले से शुरू कर दी कि अपने गुरूर को खत्म कर दो, अपनी बड़ाई को खत्म कर दो, उसकी बड़ाई का इकरार कर लो, वही सबसे बड़ा। तो अगर आप उर्दू में कह दें हाथ उठा के अल्लाह सबसे बड़ा है, हो जाएगी नमाज? होगी? फतवा लग जाएगा? नहीं, अल्लाहु अकबर ही कहना है। इसी तरह दीगर चीजें अगर हम उसका ट्रांसलेशन कर लें, तर्जुमा है ना, तर्जुमे में कर लें, मैं उर्दू में नमाज पढ़ूंगा, फतवा लगेगा? नहीं होगी। क्यों? उसी जबान में पढ़नी है जो मेरे महबूब की जबान है, और उसी अंदाज में पढ़नी है जैसे उन्होंने पढ़ी है। उनकी अदा पर अदा है तब अदा है, वरना कजा है। अदा पर अदा है तो अदा है, वरना कजा है। इसीलिए तो सरकार ने फरमाया सल्लू कमाराई तुमोनी उसल्ली, नमाज पढ़ो जैसा मुझे पढ़ते हुए देखते हो। तो हमने सरकार को खड़े हुए देखा, हमने कहा अच्छा ये कयाम है, झुकते हुए देखा ये रुकू है, पेशानी मुबारक को जमीन के साथ लगाते हुए देखा अच्छा ये सजदा है, जैसा देखा वैसा कर लिया। हमारी नमाज नमाज थोड़ी है, तो नमाज की नकल है, असल तो नमाज वो पढ़ गए। इसीलिए किसी ने कहा अजान दे गई हजरत बिलाल की हस्ती और नमाज पढ़ गए दुनिया में करबला वाले। हम तो नकल कर रहे हैं, जैसे देखा वैसे कर रहे हैं। तो आप कहेंगे ये नकल है तो फिर हम पढ़ क्यों रहे हैं? जब असल नहीं है, नकल है तो क्यों पढ़ रहे हैं? हमने कहा नहीं, नकल करते रहो, एक भी असल हो गई पूरी जिंदगी की कबूल हो। नकल करते करते असल हो जाती ना, नकल करते रहो। ऐसे झुके तो अच्छा हम भी ऐसे झुक जाए, ऐसे खड़े हुए चलो ऐसे खड़े हो जाए, इस तरह सरकार ने हाथ बांधे इस तरह हम करते रहो करते रहो, एक नमाज भी असल हो गई पूरी जिंदगी की इबादत कबूल हो। ये है तो नबी पाक अलैहिस्सलाम की नकल, सरकार की अदा, अदा पर अदा है तब असल में अदा है, और अगर अदा के खिलाफ है तो कजा है। مثال کے طور پر کوئی کہے کہ نہیں فجر کی دو فرض ہیں میں چار پڑھوں گا, قبول ہوگی؟ نہیں. کہ بھائی میں تو زیادہ کر رہا ہوں, کم تھوڑی کر رہا ہوں, میں نے یہ تھوڑی کہا کہ ایک پڑھوں گا, اللہ نے تو دو کہیں میں چار پڑھ رہا ہوں. کہا نہیں, نہ زیادتی قبول ہے نہ کمی قبول ہے, اتنا ہی رکھو جو میرے محبوب نے بتا دیا اور اسی طرح پڑھو جیسے میرے محبوب نے پڑھا, اسی زبان میں پڑھو جیسی میرے محبوب صلی اللہ علیہ وسلم کی زبان. تو اب قبر میں جس کو دفن کیا گیا, مثال کے طور پر وہ انگریزی بولتا ہے اور جواب دے گا عربی میں, انگریزی میں تو نہیں دے گا نا, پشتو میں کوئی جواب دے گا, عربی میں جواب دے گا, اس لیے کہ قبر کی زبان ہی عربی ہے. تو اب اگر کوئی انگریزی بولنے والا عربی میں تیاری کر لے تو کیا جواب دے سکے گا؟ وہ کہے گا مجھے تو آتی نہیں ہے. آؤ اس کی تیاری کا طریقہ بتائیں. ضروری نہیں کہ تم عربی سیکھو تب تمہیں قبر میں عربی آئے, ضروری نہیں کہ یہاں پہ تم سوال و جواب یاد کرتے رہو تب تمہیں اس کے سوال یاد ہو جائیں, ضروری نہیں کہ یہاں پہ تم رٹا لگاتے رہو تب جا کے یاد ہو اور پھر تم امتحان میں پاس ہو. قبر کے امتحان کی تیاری یہ ہے, اس دنیا میں با عمل رہو, اس دنیا میں رسول کی محبت اپنے دل میں رکھو, جن چیزوں کے کرنے کا حکم دیا وہ کرتے رہو اور جن سے روک دیا اس سے رک جاؤ. جب یہ دنیا میں کرتے رہو گے عاشق رسول رہو گے, قبر میں خود بخود جواب آ جائے. تیاری یہ ہے, تیاری یہ ہے. اور اگر دنیا میں اپنی طرح سمجھتے رہے, دنیا میں شان رسالت میں معاذ اللہ گستاخی کرتے رہے, دنیا میں ان کی ذات بے عیب میں عیب نکالتے رہے, تب کیسے پاس ہو گئے؟ پاس ہونا ہی اس بات پر موقوف ہے کہ تم رسول کو پہچان لو, اور پہچانو گے کب؟ جب دنیا میں ان کو یاد رکھو گے, جب دنیا میں ان کی محبت اپنے دل میں رکھو گے. اگر کوئی کبھی کسی کا ذکر ہی نہ کرے, کوئی کبھی کسی کا ذکر ہی نہ کرے اور پھر اس آدمی کو سامنے لایا جائے, کہے گا میں تو جانتا ہی نہیں, میں نے تو ان کو کہیں دیکھا ہی نہیں, میں نے تو سنا ہی نہیں. ہم نے دیکھا نہیں ہے لیکن حضور کے حسن و جمال کو سنا ہے, جاہ و جلال فضل و کمال جود و نوال ساری چیزیں سنی ہیں, اور انشاءاللہ سچی محبت دل میں ہوگی تو دیکھتے ہی پہچان لیں گے یہ تو ہمارے آقا صلی اللہ علیہ وسلم. اس لیے کہ حضور نے فرمایا شیطان ہر شکل میں آ سکتا ہے میری شکل میں نہیں آ سکتا. جس نے مجھے دیکھا من رانی فقد رال حق, جس نے مجھے دیکھا اس نے حق کو دیکھا, اور دوسرا ترجمہ یہ کہ جس نے مجھے دیکھا اس نے مجھے ہی دیکھا, اس لیے کہ شیطان میری صورت میں نہیں آ سکتا. وہ صورت ہی ایسی بے مثال ہے, جو دیکھے گا وہ پہچان جائے گا. یہ تو وہ ہیں جن پر دنیا میں درود پڑھا کرتا تھا, یہ تو وہ ہیں جن پہ دنیا میں سلام پڑھا کرتا. یہ ہے قبر کے امتحان کی تیاری. خالی ان سوالات اور جوابات کو دیکھ کر آپ اس کا رٹا لگانا شروع کر دیں, یاد کرنا شروع کر دیں کہ یہ سوال ہوگا یہ جواب ہوگا, تو یہ نہیں سوچئے گا کہ یہاں یاد کر کے وہاں جا کر ہم کہہ دیں گے. تیاری کا بہترین طریقہ یہ ہے, اس دنیا میں با عمل رہیے, نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت اپنے دل میں رکھیے, دین اسلام پر سختی کے ساتھ استقامت کے ساتھ عمل کرتے رہیے, اپنے رب سے اپنے رسول سے صلی اللہ علیہ وسلم اپنا رابطہ اپنی نسبت مضبوط اور مستحکم رکھیے. جب قبر میں پہنچیں گے خود بخود سوالات اور جوابات ہو جائیں. ارے بزرگوں نے تو پہلے سے تیاری کی, دادا حضور قبلہ نے قطب ربانی سید طاہر اشرف جیلانی رحمت اللہ تعالیٰ علیہ فرمایا, اتنی گہری قبر کھودنا کہ جب سرکار تشریف لائیں گے تو میں ان کے استقبال کے لیے کھڑا ہو جاؤں. وہ تو پہلے سے تیاری کر رہے ہیں. ارے غلام آقا کو نہیں پہچانے گا تو کس کو پہچانے گا؟ امتی نبی کو نہ پہچانے تو کس کو پہچانے؟ بدبخت ہے وہ امتی جو نبی کو نہ جانے, اور بدبخت ہے وہ غلام جو آقا کو نہ جانے. جن کے دم سے سب کچھ ملا ہے انہیں کو نہیں پہچانا تو پھر کس کو پہچانا؟ اسی لیے دو سوال آپشنل رکھے, تیسرا کمپلسری کر دیا. اب آپ دیکھیں پہلے کے بعد فیصلہ نہیں ہوا. پہلا سوال تھا نا من ربوں کا, تمہارا رب کون ہے, اسی پہ فیصلہ ہو جاتا. اگر وہ بتا دیتا کہ میرا رب اللہ ہے, میرا رب اللہ ہے, تو فیصلہ ہو جانا چاہیے تھا. نہیں ہوا. کیوں؟ اس لیے نہیں ہوا کہ رب کو تو سبھی مانتے ہیں. رب کو عیسائی بھی مانتے ہیں, یہودی بھی مانتے ہیں, ہندو بھی مانتے ہیں, سکھ بھی مانتے ہیں, کوئی کسی شکل میں مانے لیکن مانتا تو ہے. ہندو بدھ بنا کے کہتا ہے میرا رب ہے, इसी तरह जो आंख की प्रस्तुति करते हैं, आंख को कहते हैं हमारा रब, कोई चांद सितारों को कहता है रब, रब को सब मानते हैं। इसलिए पहले सवाल पर फैसला नहीं हुआ, मन रब को तेरा रब कौन है, नहीं फैसला हुआ, रब भी अल्लाह, मेरा रब अल्लाह है, कहा नहीं अभी नहीं। अब इससे दीन पूछो, कौन से दीन से ताल्लुक रखता, रब को तो सब मानते हैं, दीन पूछो दीन क्या है, कहा दीन अल इस्लाम, मेरा दीन इस्लाम। दूसरा सवाल हो गया, फैसला हो जाना चाहिए था, चलो भाई इसको जन्नत में दाखिल कर दो, नहीं अभी फैसला नहीं होगा, मेरे महबूब के मुतालिक तो पूछो पहले, ये उनको जानता भी है या नहीं जानता। इसलिए कि दीन में भी तो फिरके हैं, मुसलमान कहलाते हैं और नबी की शान में गुस्ताखी करते हैं, अपने आप को मुसलमान कहते हैं और उनको अपनी तरह समझते हैं, अपने आप को मुसलमान कहते हैं शान रिसालत में गुस्ताखी करते हैं, हैं? ऐसा ना हो कि कहीं उनमें से ना हो, इसलिए अभी फैसला ना करना, पहले पूछ लो क्या कहता है। मा कुंता तकूलु फी हक़ हाज़र रजुल, इस मर्द के बारे में क्या कहते थे, उसने कहा हाज़ा नबीयुना मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये तो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम। हाँ ठीक है, अब फैसला हो गया, इसके दाएं जानिब से जन्नत की खिड़की खोल दो, अपना ठिकाना देखता रहेगा। फैसला हुआ हुजूर को जानने पर, हुजूर को पहचानने पर, तो वहां वही पहचानेगा जो यहां जिक्र करेगा, वहां वही पहचानेगा जो यहां मोहब्बत करेगा, वहां वही पहचानेगा जो यहां इत्तेबा करेगा, कब्र में वही पहचानेगा जो दुनिया में इताअत और फरमाबरदारी करेगा, जो यहां इत्तेबा ना करे, जो यहां फरमाबरदारी ना करे, जो यहां अपनी तरह समझता रहे, जो यहां बिल्कुल अपने अपने से कमतर माजल्ला समझता रहे, कैसे पहचानेगा, वही पहचानेगा जो सच्ची मोहब्बत अपने दिल में रखेगा, दोनों सवालात के जवाब देगा और हुजूर को पहचान लेगा, जन्नत मिल जाएगी। पता चला कि जन्नत उनके पहचानने पर मौकूफ है, अगर नहीं पहचाना तो अब इसके बाएं जानिब से जहन्नुम की खिड़की खोल, जहन्नुम की नजारा कर रहा है, देख रहा है वहां से आग की लपटें आ रही। तो कब्र के इम्तिहान की तैयारी क्या है, इस दुनिया में हम बाअमल रहें, नबी पाक अलैहिस्सलाम की इत्तेबा, हुजूर की इताअत और फरमाबरदारी करते रहें, सरकार की सच्ची मोहब्बत अपने दिल में रखें, खुद ब खुद जवाबात होंगे, हुजूर का करम होगा, यहाँ भी कामयाब और वहाँ भी कामयाब। आइए दुआ करें अल्लाह तबारक व तआला हम सबको तमाम दुनियावी इम्तहान में भी कामयाबी अता फरमा, कब्र के इम्तहान में भी कामयाबी अता फरमा, हशर के इम्तहान में भी कामयाबी अता फरमा। या अल्लाह हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत हमारे दिलों में पैदा फरमा, ऐ अल्लाह इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमा। ऐ अल्लाहुल आलमीन ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इन सब के रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लू अलैहि व सल्लिमु तस्लीमा। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मदिन व अला आलि सय्यिदिना मौलाना मुहम्मदिन सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल क़य्यूम। سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।